नमस्कार, कार्यक्रम पैसाका कुरामा तपाईँलाई हार्दिक स्वागत छ। म प्रेम छेत्री।
नमस्कार र स्वागत छ म माया कडेलको पनि।
सुने जितिन्छ विजय एफएम 101.6 कार्यक्रम पैसाका कुरासँगै हामी अबको आधा घन्टासम्म तपाईँसँगै रहनेछौँ।
आम्दानीका कुरा, खर्चका कुरा, बचतका कुरा, किनमेलका कुरा, समग्रमा पैसाका कुरा, हामी पैसासँग जोडिएर कार्यक्रममा विभिन्न पाटोमा कुराकानी गर्छौँ।
यति बेला दसैँ हाम्रो घर आँगनमा आइसकेको छ। दसैँ खर्चको दृष्टिबाट महँगो हुन थालेको छ। यति बेला मासुको प्रयोग अत्यन्त बढी हुने गर्छ। यस्ता अवसरमा गरिने खर्च उपभोगमुखी हुने भएकाले त्यसबाट तत्काल रमाइलो र आनन्दको अनुभूति हुने भए पनि तिनले अनुत्पादक मात्र नभएर अर्थतन्त्र कमजोर र विकृत बनाई स्वास्थ्यमा असर गर्ने, सामाजिक सहअस्तित्वमा आँच ल्याउने गरेको देखिन्छ। पर्व र उत्सवमा हुने गरेका खर्चको केही उदाहरण नै अनावश्यक अर्थतन्त्रका प्रमाण बन्ने गरेका छन्।
चाडपर्व आएसँगै गाउँघरमा छुट्टै चहल पहल छाएको छ। यो समयमा चाडपर्व मनाउँदा मासुजन्य खाद्य पदार्थमा खर्चमा वृद्धि हुने गर्छ। चाडपर्वमा हुने मासुजन्य खर्च व्यवस्थापन गर्न कसरी सकिन्छ, घरमा के कसरी खर्च व्यवस्थापन गर्ने लगायतका विषयमा आज हामीले कार्यक्रममा कुरा गर्नेछौँ। कार्यक्रममा आज हामी गैंडाकोट 2 निवासी सार्ता अधिकारीका कुरा सुन्नेछौँ।
कोहीले भन्छन् साग हामी खान्नमा, अब दसैँ लायो मासु खानियो नआऊ अब देखुन् भन्छन्। होइन, दुई मुठा खान्थ्यो भने एउटा मुठा त खाओ मासुसितै, थोरै मासु ल्यायो साग पनि किनेर खाओ भन्दै हिँड्छु म त बेच्दा पनि।
चाडपर्वमा मासुको प्रयोग बढी भएसँगै यसले निम्त्याउने स्वास्थ्य समस्या पनि उत्तिकै जटिल बन्ने गरेको छ। चाडपर्वमा हुने मासुको प्रयोग र स्वास्थ्यसँग जोडिएर हामीले डाक्टर कल्याण सापकोटासँग गरिएको कुराकानी पनि आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
अब खाने नहुने भन्ने होइन, तर सबै मानिसको आफ्नो बनावट, उसको पहिलाको कुनै रोग अथवा चाहिँ सुगर प्रेसर, थाइरोइड अथवा के छ त्यो अनुसारले खानेकुराहरू केही हदसम्म चाहिँ कन्ट्रोल गर्नुपर्ने हुनसक्छ चाडबाटै लागे पनि।
अब कार्यक्रमको विषयवस्तुतर्फ लागौ। चाडपर्व आयो, अब अन्य बेला भन्दा खर्च बढी हुने समय हो। विशेष गरेर यो समयमा दसैँ नजिकिएसँगै दसैँको समयमा माछा मासुमा बढी खर्च हुन्छ। घरमा कोही पाहुना आउने बित्तिकै हामीले स्वागत गर्ने निर्विकल्प वस्तु नै अथवा खाद्य पदार्थ नै आजभोलि मासु बनिसकेको छ। दसैँ तिहार जस्ता पर्वमा यसको खपत अनुमान नै गर्न नसकिने गरेर चुलिने गरेको छ।
नेपालमा मासु व्यवसाय पनि कल्पनै गर्न नसकिने गरेर मौलाउँदै गएको छ। खसी बोका, कुखुरा, हाँस नै परम्परागत मासुका स्रोत हुने गरेकोमा राँगा, भैँसी समेत अत्यधिक मात्रामा पछिल्लो समय खपत हुने गरेको पाउँछौँ। दसैँमा हरेकको घर घरमा मासु पाकेको हामी प्राय पाउँछौँ। अन्य बेला भन्दा मासुजन्य पदार्थ दसैँका बेला बढी प्रयोग हुन्छ, त्यो पनि धेरै दिनसम्म।
दसैँ जस्ता चाडपर्वहरूमा मासुजन्य पदार्थको बढी मात्रामा प्रयोग हुन्छ। विशेष गरेर हामीले लामो समयसम्म फ्रिजमा राखेर अथवा अन्य कुनै तवरले मासुहरूको प्रयोग गरिरहेका छौँ। यसै विषयमा केन्द्रित रहेर हामीले गैंडाकोट 2 निवासी सारदा अधिकारीसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको कुराकानी।
दसैँ आएको छ नानी, अब
कतिको रमाइलो लागिरहेको छ तपाईँलाई?
मलाई रमाइलो त रमाइलो लाग्छ, खुसी नै हुनुपर्छ। वर्ष दिनमा आएको चाड हो, अनि ठिक्क खर्च गर्ने, माछा मासु चिल्लो पिरो धेरै नखाने, साग सब्जी सबै कुरा खाने, सबै आफूले जाने ठाउँमा जाने, मान्ने गुन्ने मान्छेबाट जाने, टिका थाप्ने, त्यही हो। अब घरमा जाम्ला भन्ने छ अहिले चाहिँ गोर्खा पोहोर चाहिँ खुट्टा, अब खुट्टा टुँडो भयो भैँसीको किलोले लाएर र हिँड्न नसकेर जान पाइनँ। अहिले चाहिँ आऊ आऊ जसरी पनि भन्नुभएको छ दाई दिदीहरूले, जाने हो। सासू हुनुहुन्न, ससुरा हुनुहुन्छ, अनि बुढा काठमाडौँबाट आउनुहुन्छ।
भनेपछि दसैँ चाहिँ अहिले घर गएर रमाइलो गरेर मनाउने तयारी गर्दै हुनुहुन्छ?
जाने हो ससुरा, सासूहरूको, देछान, देउरानीको सबैको हातको टिको लाउनु जाने, खुसी छु।
यो चाडबाडको कुरा भयो, चाडबाडमा रमाइलो गर्नुहुन्छ, तपाईँको दिनचर्या पेसा चाहिँ के छ, के गर्नुहुन्छ?
मैले तरकारीहरू बेच्छु, मकै, पहिला मकै बेच्थेँ, गहिरीतिर गएर ल्याउँथेँ, यताउता तरकारी बनाउँथेँ, बेच्थेँ, दिदीबहिनीको खरिदेर लान्थेँ। राम्रो थियो पेसा, मेरो चोट लाएर 1.5 वर्ष खस्क्यो, म हिँड्नै सकिनँ। उभिएर चाहिँ राम्रै अलिअलि हिँड्न तेर्छु, म समूहमा हिँड्न हुन्छ, उकालो ओह्रालो हिँड्न हुन्न। बजारमा जान्छु म, 30-40 किलो घिराम्ला फल्यो, दिन निक्लियो 20 किलो 30 किलो 20 किलो, 3-4 घरको मैले लाने, मैले 2 घन्टा पनि नलाई बेचेर आउँछु। होटेल होटेलमा म आएकान्छ भनौँ, बोलायो, म आएँ दिदी बहिनी, मलाई सजिलो व्यापार एकदम लाग्छ, यो ठाउँ मलाई धेरै खुसी छु।
जुन तपाईँले भन्नुभयो नि समय समयमा जेको तरकारीको सिजन हुन्छ त्यो लगेर बेच्नुहुन्छ हो,
जे फल्छ त्यही सिजन अनुसार, बुढी फले बुढी, घिराम्लो फले घिराम्लो, साग फले साग। अब अहिले भन्छन् मेरो, मैले भन्दा चाहिँ के भन्छु भने चाडबाड मासु मात्रै नखानु, मासु खानु पैसाले सबै कुरा मिलाएर खानु। अनि धेरै रोगी अहिले प्रेसरको र सुगरको भइसकेका छन्, धेरै साग हरियो परियो अनि अलि नुन पिलिन त्यस्तो गरेर चिल्लो पिरो धेरै नखानु होला भनेर सबैजनालाई भन्छु। कोहीले भन्छन् साग हामी खान्नौँ, अब दसैँ लायो मासु खानियो नआऊ अब देखुन् भन्छन्, होइन दुई मुठा खान्थ्यो भने एउटा मुठा त खाओ मासुसितै, थोरै मासु ल्याओ साग पनि किनेर खाओ भन्दै हिँड्छु म त बेच्दा पनि।
कतिमा बेच्नुहुन्छ साग अहिले?
अहिले अब मुठा हेरेर हुन्छ, ठुलो मुठो राम्रो छ भने 30 रुपियाँ खान्छन्, सानो मुठा छ भने 20 रुपियाँ। म त अब होटेल लाइनको मासु जसले सस्तो दियो उसैको खानी भन्छन्। दु 10 किलो घिराम्लो दियो भने 2 किलो थपेर नि हिँड्ने बर्खामा घिराउलो बेच्दा पनि। अहिले पनि त्यही हो, साग पनि अब सधैँ खानेलाई एउटा मुठो दैनिक धेरै फल्दै आएपछि एक खेप एक दिनको दिएर पनि आउँछु म, धेरै भयो भने अब सधैँ नै मेरै खान्छन्। अरूसँग लिभ भ्याएको पनि फेरि हजुर आउनुभयो यस्तो डुडी मान्छे राखिदिन्छु दिदी दुःखले आउनुभयो भोलि खान्छु भन्नु, ओभानो साग ल्याउनु छ हजुरले बारीमा आफ्नै टिपेर उतैतिरबाट पानी नराखी, बजारको सागमा पानी हुन्छ विषादी धेरै, पारीबाट विषादी धेरै आएको हुन्छ, बनाएको राम्रो देखेर हुन्न यहाँको, तपाईँले ल्याएको मिठो हुन्छ गैँडाकोटको लोकल भनेर खान्छन् पारी बजारमा धेरै जस्तो। अहिले मैले गैँडाकोटकै त्यही उता पुलको मुखतिर त्यतैतिर बेच्थेँ, अहिले धेरै उधारो गयो अनि पैसा दिन गाह्रो मान्ने, सबै भाडा बहिनी हिँड्ने, अनि त्यही कारणले म बरु सस्तो व्यापार गर्ने बजारमै जाने, होटेल लाइनलाई नै धेरै दिन्छु म, त्यही हो।
त्यसै तपाईँले लगाएको साग चाहिँ त्यहाँ चाहिँ मन पराउनुहुन्छ?
मिठो लाग्छ, तिमीले ल्याएको त हजुरले ल्याएको साग मिठो हुन्छ दिदी ल्याइदिनुहोस् भन्छ नि, यहीँबाट धेरै जसो होटेलको फोन नम्बरै छ। म सानो भाइ भए सानो भन्छु, अब प्यारो गरेर अब बुहारी भए बुहारी, म साग लिएर आउँदैछु, नलिए अरूसँग भन्छु कुनैलाई धेरै लिनेलाई, थोर थोर लिने सबैलाई त फोन गर्ने कुरा आएन। अब 5 मुठा 6 मुठा 2 मुठा 4 मुठा राख्ने, 1 मुठा 2 मुठा राख्नेलाई फोन गर्दिनँ, अलि धेरै राख्नेलाई फोन गरेरै जान्छु।
त्यो चाहिँ साग बेच्दा दिनमा लगभग कतिको व्यापार हुन्छ होला?
अब त्यो त म धेरै लान्न नानी, अब खुट्टा मेरो त्यस्तै, मैले 20-30 मुठा लाँदा म छिटै आउँछु, राम्रै व्यापार छ।
कति जति कमाइ हुन्छ 20-30 मुठाबाट?
अब अर्काको लाँदाखेरि त अब त्यही अब 20 मुठा लयो भने अब 20 मा लयो भने 30 मा बेच्ने हो, त्यही धेरै आउँदा नानी, आफ्नो लाँदा त राम्रै हुन्छ व्यापार, ठिकै हुन्छ। आफ्नो लाँदा दिदीबहिनीले एउटा दुईवटा मुठा पनि थपेर फलफुल पसलमा दिदीहरू हुनुहुन्छ दिएर अनि फलफुल पनि लिएर आउँछु, लैजा लैजा हुनुहुन्छ तपाईँको मात्रै खान्न, म मेरो पनि खानु भन्छु, कहिले बुढी छोडिदिन्छु, कहिले साग छोडिदिन्छु, कहिले गिरान छोडिदिन्छु, राम्रो छ, खुसी छ,
रमाइलोसँग दिनचर्या बितिरहेको छ
अहिले, राम्रो छ। सानो छोरा पनि लाइनको एकदम लाइनको छ शिव अधिकारी, अब आएर यही मैले डमौली पढाएर ल्याएर जनक स्कुलमा भर्ना गरेँ अनि त्यहीँबाट राम्रो हुँदै गयो, उसको मैले इच्छा पुरा गर्न सकिनँ, म चोट लाग्यो दाई डुँडो भयो, मैले के अरे डिग्रीसम्म पढ्छु म भन्ने छोरालाई 12 पास गरेर 13 मा पढ्नु 15 दिन भर्ना गरेँ, ठुला ठुला बुकहरू छन् पुरै लिइदिएँ, अहिले मैले पढाउन सकिनँ, त्यही छ मेरो मन दुखी सबैबाट। अब भाउले त महिना पेटमा 1 महिना हुँदा छोडेर भाउजू लिएर हिँड्यो भने मैले यिनै छोरालाई बनाउँछु भनेर म बसेको थिएँ, अहिले भाग्यको कुरा अब 2टा घर भए पनि मैले धेरै राम्रो छोरछोरीलाई गरेँ जस्तो लाग्छ मलाई चाहिँ।
साग बेचिरहनु भएको छ नि, त्यो घरमा पनि लगाउनुहुन्छ कि वरिपरिको मात्रै किन्नुहुन्छ?
बुवाहरूको बारी छ, बुवाहरूलाई पनि खुवाउँछु, आफू पनि लाउँछु अलिअलि, बुवा मुवालाई के अरे फलेको पहिला फलेको कुराहरू मेरो घरको छितिमिती बेच्दै बेच्दिनँ, बुवा आमाले खानु लगाइदिन्छु अनि अलि धेरै भएपछि घरको बेच्छु अनि अन्त अन्तबाट ल्याउँछु, अनि धेरै जसो चाहिँ अब हाम्रै बारीमै हुन्छ तल, अब बुवा सनबाको बारीमा लाउँथेँ पहिल्यैबाट, बुवाले गर्दाखेरि नै म यतिको राम्रो हुँदै आएको छु, अब खान पनि नहुने दुखी थिएँ म, छोराछोरी सानो लिएर आएको थिएँ,
यो यहाँ काम गरेर आफूले मेहनत गरेर सङ्घर्ष गरेर चाहिँ आफ्नो दिनचर्या गुजारा गरिरहनु भएको
छ। अहिले राम्रो भएको छ नि, धेरै राम्रो भएको छ। पैसा छ भनेर कपडा किनेर लाउने, जुत्ता किनेर लाउने, चप्पल किनेर बढी बढी भएर राम्रो राम्रो फेसन देखाएर पनि हुँदैन। अहिले बच्चाहरूकै भविष्य सोधिदिनुपर्छ आफूले पनि, बच्चाहरूले लाउन्, बच्चाहरूले पढुन्। बच्चाहरूलाई मैले वर्षा एजोरभन्दा कपडा रोजेर कहिले किन्दिनँ, बच्चाहरूलाई वर्षको एजोर किन्दिनँ। रोजेर कम्पनीले दिन्छ अब काम गरेको ठाउँमा, बाबुलाई त्यही लाउँछ।
यो हामीले आम्दानी जति पनि गर्छौँ, आम्दानीलाई चाहिँ कसरी व्यवस्थापन गर्यो भने चाहिँ परिवारमा राम्रो हुन्छ जस्तो लाग्छ? थोरै कुराले पनि सबै चिज पुर्याउन सकिन्छ जस्तो लाग्छ।
तरकारी किन्न गए पनि 5 रुपियाँ बचाउने, अब यस्तो चामल किन्न गए 10 रुपियाँ बचाउने, त्यस्तो गर्दै यही ठाउँमा राख्ने, यही ठाउँमा राख्ने गर्दै गयो भने। म केही पनि थिइनँ, मेरो कानमा पनि थिएन, गहना पनि थिएन। मेरो अपरेसन गरेर डमौलीबाट म बाबुको बुवासँग बिहा भयो भने पनि 3 महिना मलाई तलब नल्याउँदा पनि मैले कुनै दिन अफिस पनि टेकेको छैन, गैँडाकोटको चौकीमा पनि म गइनँ। बरु मैले सम्झाउँछु, रिसाउँछु, कराउँछु, घरमै कराउँछु, बुढा यसो गर्नुहुन्न भन्दा भन्दै अहिले सोझो हुनुभयो। राम्रै छ व्यवहार, उहाँले पनि ल्याएर दिनुहुन्छ। मैले पनि के अरे यताउता बचाउँछु, अनि त्यसो गर्दा गर्दै नि अहिले 8 लाख जति खर्च भयो 1.5 वर्षमा। मैले 1 रुपियाँ ऋण खोल्न परेन। त्यस्तै सबैले पनि मैले जस्तै व्यवहार सबैले गरौँ, सबैका छोराछोरी पढौँ सबै भन्ने त्यही आग्रह गर्छु म।
बचत पनि गर्नुहुन्छ हो?
अहिलेसम्म अब यताउता गर्दै मेरो चोट नलागेको भए त मैले गरिसक्थेँ ठुलै बचत। ऋण नलाएर अनि अब छोराहरूले कमा, एउटा छोराले कमाहा, बुढाले कमाउनु भए, म तरकारी बुहारी, म तरकारी बेच्छौँ, त्यसैले निर्वाह राम्रै चलिरहेको।
दसैँमा धेरै व्यक्तिहरूले धेरै अब सधैँ दिनदिनै मासु खानुहुन्छ नि, तपाईँले दसैँमा कतिको मासु खानुहुन्छ?
म त एक छाक राम्रो बनाएर खाने, धेरै नखानुहोस् भन्छु सबैजनालाई।
घरमा के गर्नुहुन्छ?
म त घरमा त अब यहाँ घरमा एक छाक यसो केही मासु लिएर आएँ नि, सिम्पल अब खसीको खाएँ, मेरो बुढाको पनि प्रेसर छ, मेरो पनि प्रेसर छ, अब कुखुराको ल्याएर खाने भन्ने विचार छ।
यो चाडपर्व आए पनि तपाईँले अघि पछि जसरी दैनिक रूपमा खाना खाइरहनु भएको थियो, त्यसरी नै चाडपर्व आउँदा पनि त्यसरी नै जीवन निर्वाह गर्नुहुन्छ, खानपिन त्यस्तै नै हुन्छ?
त्यस्तै नै खाएको राम्रो लाग्छ मलाई। एक दिन नै मासु पायो भनेर एक धानी पकाउने, अर्को अब अर्को महिनासम्म त्यो नहर्ने। एक धानी मासु त 2 महिना बरु खाउन् बिस्तारै, एकुन छाक गर्दै एकुन किलो ल्याएर, ठुलो जान्छ भने एक धानी ल्याएर पकाएर बरु बाँडेर ठिकै हुन्छ। ठुलो खसी काट्छु, सुकाएर राख्छु, यो गर्छु ऊ गर्छु, कसैले नभनु बरु जति चाहिएको राम्रो सफा थोरै थोरै ल्याएर खाउन् भन्ने आग्रह गर्छु म त।
यो मासु खाँदा चाहिँ मासु छान्नुहुन्छ नि तपाईँले, मासु पसलमा जानुहुन्छ नि, कस्तो किसिमको मासु छानेर खानुहुन्छ, कस्तो लिनुपर्छ?
मलाई त नानी नारायणघाट बजार सबै घुमेर मासु नै नलिएर आएर 10 दिन मासु नै खाइनँ, जता हेरे नि बाह्रै झुन्नाएको हुने।
मासु चाहिँ कस्तो छानेर खानु पर्ला?
मासु छानेर खाँदा त अब कसैको रोजाइ हुन्छ, कसैले मोटो खाने भन्छन्, कसैले दुब्लो खाने भन्छन्, म त ठिक्कको खाउन् भन्छु। त्यति मोटो मासु खाएर असर गर्छ अहिले प्रेसर सुगर हुनेलाई, प्रेसर हुनेलाई बढाउँछ, त्यस्तो खाने होइन, ठिक्कको खाउन् भन्छु। मलाई त पहिला सुरुमा त प्रेसर नहुँदा त खुट्टाको त हड्डी भएको, अनि कलेज हो हयाकुलो त्यस्तो मन पर्थ्यो मेरो लागि चाहिँ, घरमा त्यस्तै छानेर म आफै घर लिएर आउँथेँ, बुढोले ल्याएको पनि मन पर्थेन। अब अहिले त्यति खाना नि हुन्न, कहिले काहीँ खाइहालेँ भने म आफै राम्रो कहाँ छ भनेर 3-4 ठाउँ हेर्न जाने हो म त। पहिला अनि बाह्र मिसाउँछ मिसाउनु भनेर नानघाट ल्याएको त खान्न।
बचत गऱ्यो भने चाहिँ पछि के का लागि सजिलो हुन्छ जस्तो लाग्छ आज बचत गऱ्यो भने?
मलाई त बुढेसकालमा पनि अब छोरा बुहारीले हेला गरे पनि आफ्नो नाममा भए काम लाग्छ, अनि आफूलाई दुःख बिमार लाग्दा कसैसँग खोज्न जानु पर्दैन, आफैलाई काम लाग्छ। छोराछोरी बिरामी हुँदा काम लाग्छ, बुढै बिरामी हुन्छन् कहिले आफूले आइमै मान्छेले घर धान्ने मान्छेले नै लुकाएर बचोट गर्ने, यताउता राख्ने कसरी हुन्छ जोगाउने चाहिँ आइमैले हो घर जहीँ लाग्छ मलाई चाहिँ, म आफूले जोगाएको भएर
दिएँ। बचत आज बचत गर्यो भने भोलि पर्सिको लागि चाहिँ आफैलाई काम लाग्ने हो?
आफैले काम लाग्ने हो, सबैले त्यही सोचौँ, अर्काको लागि गरिदिने भनेर आजै खाने हो, आजै लाउने हो, आजै के अरे भ्याउने हो भन्ने कसैले पनि नहरुन् भन्ने लाग्छ मलाई चाहिँ।
लामो समयसम्मको मासुको प्रयोगले स्वास्थ्यमा निम्त्याउने खतरा उत्तिकै छ, यसले स्वास्थ्यमा असर पुर्याए सँगसँगै खर्च पनि बढी हुने गर्छ। शरीर स्वस्थ रहनु भनेको पैसा बचत हुनु हो, बिरामी हुनु भनेको पैसा खर्च हुनु बराबर हो। बिरामी भएपछि हामी अस्पताल पुग्छौँ, त्यहाँ पैसा खर्च हुन्छ। त्यसैले पैसा बचत गर्न पनि स्वस्थ तन्दुरुस्त हुन जरुरी छ र स्वस्थ हुनका लागि हामीले बासी सडै गलेका खानेकुरा खान हुँदैन। यति बेला मासुको प्रयोग बढी हुन्छ र मासु लगातार लामो समयसम्म प्रयोग गर्दाखेरि स्वास्थ्यमा केही असर पर्न सक्छ। आज हामीले मासुको प्रयोग र स्वास्थ्यसँग जोडिएर कसरी सुरक्षा अपनाउने, कसरी बचत गर्ने लगायतका विषयमा डाक्टर कल्याण सापकोटासँग कुराकानी गरेका छौँ। सुनौ उहाँका कुरा।
जो नमस्कार सर।
नमस्कार हजुर।
चाड पर्व लागे सँगसँगै दसैँ तिहार छ नि, जुन अहिले दसैँ तिहार मात्रै बढी मात्रामा माछा मासुहरू खाने चलन छ, स्वास्थ्यको हिसाबले चाहिँ यो कस्तो हुन्छ?
यति बेला अब हामीले सामान्यतया अलिकति बढी अरू बेला भन्दा बढी नै खानेकुराहरू खाइन्छ। यसमा विशेष गरी प्रोटिन भएको कुराहरू र तेल भएको तेलिलो कुराहरू चाहिँ बढी खाइन्छ। यो कुराहरूले हाम्रो शरीरमा असर गर्ने भनेको सामान्यतया अरू कुनै रोग नभएको मानिसलाई चाहिँ केही हुँदैन सीमित सम्म खाँदाखेरि, तर यदि केही कुरा बढी भयो भने चाहिँ अब त्यसले असर गर्ने त सामान्यतया हुन्छ। र यसमा दुई तिनवटा कुरा याद गर्नुपर्छ। हामीले यति बेला खानेकुराहरू जे कुराहरू खाइन्छ त्यसमा एउटा चाहिँ साबिक भन्दा 81 बढी खाइन्छ, थोरै समयमा धेरै कुराहरू खाइन्छ, कार्बोहाइड्रेटको अथवा प्रोटिनको र अनि फ्याटको, यो तिनटै कुराहरू चाहिँ हामीले यो समयमा बढी खाइन्छ। एउटा सामान्य मानिसलाई बढी हुने भयो, अर्को कुरा चाहिँ कुनै रोग लागेको मानिसलाई नै बढी हुने भयो, अनि अर्को यति बेला अरू असरहरू गर्ने भनेको जस्तै पहिला कुनै सुगर प्रेसर भएको मानिसहरूले यति बेला चाहिँ चाडबाड लाग्यो ल खाउँ भन्ने तरिकाले पनि उहाँहरूले अलिकति बढी खाने, यति बेला केही चेक गर्ने बेला भएको थियो भने पनि ल चाडबाड लाग्यो अब पछि गरौँला भनेर चेक गर्ने, अलिकति आफ्नो स्वास्थ्यमा नि ढिला गर्ने। र अर्को कुरा चाहिँ रोग यदि केही भइहाले पनि अलिकति गाह्रो भयो भने ल अब यो चाडबाड सकिहाल्यो त्यसपछि चेक गरौँ भन्ने, यो दुई तिनवटा कुराहरू चाहिँ हामीले अलिकति केही ध्यान गर्नुपर्ने हुन्छ। तर विशेष गरी अब खानपिनमै ध्यान गर्ने भन्दाखेरि पनि खाना त अब पक्कै नै पर्छ, खाने चाड नै हो, तर यसमा अब सन्तुलित आहार र अलिकति आफ्नो शरीरलाई हेरेर पनि अब खाने नहुने भन्ने होइन, तर सबै मानिसको आफ्नो बनावट, उसको पहिलाको कुनै रोग अथवा चाहिँ सुगर प्रेसर थाइरोइड अथवा के छ त्यो अनुसारले खानेकुराहरू केही हदसम्म चाहिँ कन्ट्रोल गर्नुपर्ने हुनसक्छ। चाडबाडै लागे पनि भनेको धेरै जस्तो अलि क्वालिटीको तेल प्रयोग गर्ने, अनि तारेको कुराहरू सकेसम्म कम खाने, खाए पनि कम खाने तर एकैचोटि धेरै नखाने, सबै कुराहरू मिलाएर त्यो पानीको मात्राहरू अलि शुद्ध सफा पानीको मात्राहरू बढी खाने, अनि त्यो चाडबाडमा बसेर खाने मात्र होइन कि कमसेकम खाना धेरै खाइन्छ भने त्यो अनुसारको आफ्नो फिजिकल एक्टिभिटी अथवा चाहिँ शारीरिक व्यायामहरू पनि दिनमा आधी घन्टा एक घन्टा यसो छेउछेउमा हिँडुल गर्न सकिन्छ, त्यसरी गर्यो भने चाहिँ केही स्वस्थ रहन सकिन्छ।
यो शरीरको लागि चाहिँ मासु चाहिँ दिनमा कति जति आवश्यक हुन्छ?
मासु भनेर खासमा प्रोटिन भनिन्छ, हामीले शरीरले प्रयोग गर्ने प्रोटिन चाहिँ शरीरमा उमेर तौल अनुसारले फरक पर्छ खासमा, न सामान्यतया मानिसलाई 30 ग्रामदेखि 60 ग्राम हो प्रोटिन चाहिने, कुनै पनि मानिसलाई नर्मली चाहिने, तर अब मासुकै कुरा गर्दाखेरि त्यो प्रोटिन हामीले अरू चिजहरूबाट पनि पाइन्छ, जस्तै गेडागुडीहरू अरू चिजहरूबाट नि प्रोटिन पाइन्छ, तर मासुको कुरा गर्दाखेरि सामान्यतया नर्मली मासु खाने भनेको चाहिँ एटलिस्ट 2 हप्तामा 1 पटक हो खासमा मासु खान हुने, त माछा प्रयोग गरियो भने चाहिँ हप्तामा 1-2 पटकसम्म चाहिँ माछा खान सकिन्छ। माछा चाहिँ मासुभन्दा राम्रो भनिन्छ र सबैले माछा चाहिँ त्यही अनुसारले प्रयोग गरिँदैन, हामीले मासु धेरै खाइन्छ, राम्रो स्ट्यान्डर्ड अथवा चाहिँ सन्तुलित आहारमा चाहिँ 2 हप्तामा 1 पटक मासु खानुपर्ने हुन्छ।
यो चाडबाडको समयमा चाहिँ विशेष गरेर दैनिक मासु खाने खानाका सट्टामा नै मासु खाने गरिन्छ नि?
हजुर हजुर।
यसले धेरै असर गर्छ?
यसमा यस्तो अब विशेष गरी यसमा समस्या आउने भनेको पाचन प्रक्रिया र पाचन सम्बन्धीको समस्याहरू आउने हो, खानै नहुने त होइन, तर केही चाहिँ आफूले नि याद गर्नुपर्ने हुन्छ, किनभने हामीले छोटो समयमा छोटो टाइम अवधिमा धेरै कुराहरू खाइन्छ, जस्तै अब खसी काट्ने घरमा अब आज खाउँ धेरै भन्ने तरिकाले 81 धेरै खाइयो भने त्यसले असर गर्न सक्छ, कतिलाई झाडाबन्ता हुने अथवा चाहिँ अरू समस्याहरू पेटको खाना नपचे जस्तो हुने, त्यसपछि केही खानै नसक्ने केही दिनसम्म हुनसक्छ भने, यदि त्यही कुरा चाहिँ बरु दिनभरि लगाएर थोरै थोरै गरेर अलिअलि खाइराख्ने, यदि एउटा चिज भुटेको खाइयो भने अर्को चिज चाहिँ बोइल गरेर खाने अथवा चाहिँ विभिन्न अरू प्रकारहरूले खाइयो भने त्यसले गर्ने असरलाई चाहिँ न्यून गर्न सकिन्छ।
व्यक्तिले चाहिँ खानपानमा विचार गर्नु भनेकै स्वस्थ हुनु हो?
हजुर हो, स्वस्थ त्यो मात्र होइन, स्वस्थ हुनु भनेको एउटा खानपिनमा स्वस्थ हुनुपर्छ, अर्को कुरा सोचाइमा स्वस्थ हुनुपर्छ, अर्को कुरा दैनिक यो व्यायाम गर्ने कुराहरूमा स्वस्थ हुनुपर्छ, र अर्को कुरा यदि आफूलाई कुनै रोग लागे नलागेको नियमित रूपमा चेक जाँच गरेर स्वस्थ हुनुपर्छ र अर्को कुरा सन्तुलित आहार यो कुराहरूमा स्वस्थ हुनुपर्छ।
चाडबाडको बेलामा चाहिँ कसरी खाना खानुपर्छ के गर्नुपर्छ भन्ने विषयमा चाहिँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ रेडियो सुन्ने श्रोताहरूको लागि?
अब चाडबाडमा यो खाने चाड नै हो, सबैले खाइन्छ, जमघट हुन्छ, भेटघाट हुन्छ, जहाँ पनि भेटेपछि ल खाउँ भन्ने हुन्छ। यति बेला चाहिँ अघि नै भने जस्तै यो प्रोटिनको मात्राहरू र अनि फ्याटको मात्राहरू बढी भएको चिजहरू खाइन्छ यति बेला। यो कुराहरूलाई चाहिँ खानुपर्छ, खान सकिन्छ, तर आफ्नो शरीर पनि हेर्नुपर्ने हुन्छ। आफ्नो कुनै पेटको कुनै समस्या छ कि छैन, सुगर प्रेसर केही रोग छ कि छैन, त्यो कुराहरू हेरेर सन्तुलित रूपमा चाहिँ खानुपर्ने हुन्छ। यदि चेक जाँच गरेको केही लामो टाइम भएको छ भने नै चेक जाँच गर्दा राम्रो हुन्छ, किनभने मान्छे बिरामी हुने पनि यति बेलै हो। किनभने सबै मानिसहरू अरू काममा बिजी हुँदाखेरि मेन आफ्नो रोगलाई चाहिँ हामीले झन् याद नै नगरिराखेको हुनसक्छ। सबैले खाउँ, सबैले रमाऊ, तर केही कुराहरू आफूले याद गर्नुपर्ने कुराहरू पनि याद गर्नुपर्ने हुन्छ र दैनिक व्यायाम गर्ने कुरा, सन्तुलित आहार खाने कुरा र पानीको मात्राहरू, प्रशस्त खाने कुराहरू, यो कुराहरू चाहिँ भुल्नु हुँदैन। र खानेकुराहरू जुन खाइन्छ राम्रो कुराहरू खानुपर्छ, नराम्रो बाहिरको कुराहरू, फोहोर कुराहरू अथवा चाहिँ मादक पदार्थ सेवन अथवा चाहिँ चुरोटजन्य पदार्थहरू, यो कुराहरू चाहिँ सकेसम्म कम गरेको राम्रो अथवा नखाएको राम्रो।
हजुर, धन्यवाद सर तपाईँको समय र कुराकानीको लागि।
हस्, धन्यवाद तपाईँलाई पनि।
हवस् त, यिनै विविध सामग्री प्रस्तुत गर्दा गर्दै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस्तै अनुभवहरू तपाईँसँग पनि छन् भने सुनाउन नभुल्नुहोला है।
कार्यक्रमबारे केही सुझाव, सल्लाह, जिज्ञासा भए हामीलाई कार्यक्रम पैसाका कुरा सुने जितिन्छ विजय एफएम 101.6 गैंडाकोट 8 नवलप्रासीमा पत्रचार गर्न सक्नुहुन्छ। साथै हामीलाई 078-50-14-03 वा 50-14-06 फोन गरेर पनि जानकारी दिन सक्नुहुन्छ।
कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ आफन्तलाई धेरै धेरै धन्यवाद र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई पनि। अर्को श्रृङ्खलासम्मका लागि म माया कडेल
अनि म प्रेम छेत्री पनि छुटिन्छौँ।
नमस्कार।